اگر ہم اپنے سلاف کے اقوال کا، ان کی کتابوں کا بھی ایک نظر جائزہ لیں تو اس میں بھی اس چیز کی اہمیت واضح ہوتی ہے کہ کیسے وہ آپ صلی اللہ علیہ وسلم کی اتباع کا، انہیں فالو کرنے کا ذکر کرتے ہیں، کیونکہ دین ہم تک منتقل ہوا ہے، یہ سنداً منتقل ہوا ہے، ایک جنریشن نے دوسری جنریشن کو بتایا، اور یہ ہمیں حکم دیا گیا کہ صراط الذین انعمت علیہم، کہ ان لوگوں کی پیروی کرنا جو انعام یافتہ ہیں، اور ایک جب قرآن نے پاک نے کہا واتبع سبیل من اناب الی، کہ اس کی پیروی کریں کہ جو اللہ سے لو لگانے والے ہوں، مفہوم ہے اس آیت مبارکہ کا، تو یہ ہمیں ریکمنڈیشن ہے کہ ہم نیک صالحین کو بھی دیکھ لیں، اپنی طرف سے دین کے انٹرپریٹیشنز نہ کریں، اپنی طرف سے دین کو سمجھنے کی کوشش نہ کریں، بلکہ نیک صالحین اسلاف کو بھی دیکھ لیں کہ انہوں نے زندگیاں کیسے گزاری اور انہوں نے اللہ کا قرب کیسے پایا اور کیا طریقہ ہمیں بتا گئے۔ تو امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں کہ جاننا چاہیے کہ سعادت کی کنجی تمام امور میں آپ صلی اللہ علیہ وسلم کی حرکات و سکنات کی پیروی کرنے میں ہے، حتیٰ کہ کھانے پینے، سونے اٹھنے اور کلام کرنے بھی اتباع سنت ضروری ہے۔ میں یہ نہیں کہتا کہ فقط عبادات میں ہی پیروی کی جائے، اس کے علاوہ میں آپ کی عادت طیبہ کے چھوڑنے کی بھی کوئی وجہ نہیں پاتا، بلکہ تمام عادات و احوال میں اتباع کرنے سے ہی سنت میں کمال حاصل ہوگا۔ تو کیسے ایمفسائز کر رہے ہیں، کس طرح کلیئر کٹ بات کر رہے ہیں کہ چھوٹی سے چھوٹی چیز میں بھی آپ صلی اللہ علیہ وسلم کی پیروی کرو۔ ایک جگہ فرماتے ہیں پس سنت کی اتباع تم پر لازم ہے کہ تم پاجامہ کو بیٹھ کر پہنو اور عمامہ کھڑے ہو کر باندھو، جوتا اولاً پہلے دائیں پیر میں پہنو اور دائیں ہاتھ سے کھاؤ۔ تو کتنا ایمفسائز کیا کہ ایک ایک عمل جو زندگی میں کرو اس کو میں دیکھو کہ آپ صلی اللہ علیہ وسلم کا کیا طریقہ تھا۔ ایک جگہ فرمایا کہ عادات و اتوار میں سنت کا ترک سعادت عظیمہ سے محرومی کا باعث ہے، یعنی کہ عادتوں کے اندر اگر تم سنت کو چھوڑو گے تو بہت بڑی سعادت سے محروم ہو جاؤ گے۔ پھر اسی طرح محقق ابن حمام رحمت اللہ علیہ سنت کو ڈیفائن کرتے ہوئے یہ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کی سنت سے مراد دین کا وہ طریقہ ہے جو آپ صلی اللہ علیہ وسلم یا آپ کے خلفۂ راشدین سے ثابت ہو۔ پھر ایک جگہ فرمایا یا علامہ شامی یہ فرماتے ہیں کہ جس پہ نبی پاک صلی اللہ علیہ وسلم نے یا حضرات خلفۂ راشدین پابندی فرمائی ہو، تو یہ انہوں نے سنت کو ڈیفائن کر دیا کہ سنت آپ صلی اللہ علیہ وسلم کے طریقے خلفۂ راشدین یا صحابہ کے طریقے کو کہتے ہیں۔ پھر ایک جگہ ایک اور عالم اس طرح فرماتے ہیں کہ سنت کا اطلاق آپ صلی اللہ علیہ وسلم کے تمام اقوال و عادات پر ہوتا ہے، حتیٰ کہ صحابہ کے طریقے کو بھی سنت کہا جاتا ہے۔ اور اسی طرح ایک اور عالم یہ فرماتے ہیں کہ ایسا فعل جو آپ صلی اللہ علیہ وسلم نے کیا ہو یا آپ صلی اللہ علیہ وسلم کے صحابہ رضی اللہ تعالیٰ عنہم میں سے کسی نے کیا ہو اس کو سنت کہا جاتا ہے۔ اور ایک جگہ وہ یہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے اپنے صحابہ رضی اللہ تعالیٰ عنہم کے طریقے کی اتباع کا حکم دیا ہے۔ تو حتیٰ کہ علماء نے سنت کے اندر صحابہ رضی اللہ تعالیٰ عنہم کے طریقے کو بھی شامل کیا، کیونکہ وہ آپ صلی اللہ علیہ وسلم کے سچے شہدائی تھے اور محبت کرنے والے تھے، تو ان کی زندگی بھی آپ صلی اللہ علیہ وسلم کی دن رات کی سنتوں سے بھری ہوئی ہے۔ پھر ایک جگہ قاضی ایاز مالکی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہمارے مذہب کی بنیاد تین امر ہیں، تین چیزیں ہیں، نبی پاک صلی اللہ علیہ وسلم کی اقتداء اخلاق و اعمال میں اور اخلاص نیت تمام اعمال میں۔ پھر آگے فرماتے ہیں کہ یعنی تمام اقوال افعال اور احوال میں بھی اتباع ضروری ہے، یعنی کہ یہ جو کہا تھا کہ نبی پاک صلی اللہ علیہ وسلم کی اقتداء کرنا، تو وہ اس کو وہ ایکسپلین کر رہے ہیں کہ ہر چیز میں ان کو فالو کرنا، اقوال باتوں میں، افعال کاموں میں، احوال ان کی حالتوں میں بھی، ایک ایک چیز میں ان کو فالو کرنا۔ اور پھر ایک جگہ امام غزالی رحمۃ اللہ فرماتے ہیں کہ بلا عذر ترک سنت کی کوئی وجہ سمجھ میں نہیں آتی سوائے یہ کہ اسے کفر خفی یا حماقت جلی کہا جائے، یعنی کہ کوئی انسان سنت کو چھوڑ دے بغیر کسی وجہ کے، تو یہ یا تو کفر خفی ہے یعنی چھپا ہوا کوئی کفر ہے، انکار ہے، या ये कोई अकलमंद इंसान की निशानी नहीं है। और इसको वो एक्सप्लेन करते हैं आगे कि इसकी वजह यह है कि जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि बाजमात नमाज तन्हा नमाज से 27 गुना अफजल है, तो मोमिन का दिल बिला उजर कैसे इसको छोड़ने का गवारा करेगा। हाँ, किसी में कोई हमाकत हो या नादानी हो तो दूसरी बात है, इस तरह के वो इस फर्क के अजीम में गौर फिक्र न करे। और जो शख्स दूसरे को उस वक्त अहमक समझता हो जबकि वो एक चीज को दो पर तरजीह दे, तो कैसे वो खुद अपने आप को अहमक ना समझेगा जबकि वो खुद एक नमाज को 27 गुना सवाब पर तरजीह दे रहा हो, खुसूसन इन उमूर में जिनका ताल्लुक बुनियाद दीन और सआदत अबदिया की कुंजी से हो। तो वो ये कहना चाह रहे हैं कि एक शख्स दुनिया में तो ऐसा है कि वो कहता है कि वो शख्स अकलमंद नहीं है कि जो एक को प्रेफर करे और दो चीजों को छोड़ दे, तो ऐसे ही वो शख्स कैसे अकलमंद करार दिया जा सकता है जो अल्लाह के कुर्ब का जरिया बनने वाली सुन्नतों को छोड़ दे और बिला उजर के छोड़ दे। तो ये उन्होंने बात कह दी। फिर इसी तरह हजरत फुज़ैल बिन अय्याज़ रहमतुल्लाह अलैह तफ़सीरुल कबीर में ये कहते हैं कि यानी जो अमल खालिस हो मगर सुन्नत के मुताबिक ना हो तो वो मकबूल नहीं होता। अमल तो वो मकबूल होता है जो खालिस हो, सुन्नत के मुताबिक हो। तो ये बता गए कि एक है अमल को करना और अल्लाह के लिए करना, लेकिन दूसरी चीज उसके लिए कबूलियत के लिए जरूरी है, वो है सुन्नत के मुताबिक करना, आप सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक करना। अगर वो तरीके के मुताबिक नहीं होगी तो वो कबूल नहीं होगी। अब खुद गौर करे कि एक नमाज सुन्नत के मुताबिक ना हो तो कबूल नहीं होती। इंसान की पूरी जिंदगी कैसे कबूल हो सकती है अल्लाह के यहाँ अगर वो आप सल्लल्लाहु अलैहि वसल्लम के तरीके से हट के होगी। तो ये गौर करने की जरूरत है। हज़रत सुफयान सौरी रहमतुल्लाह फरमाते हैं कोई भी कौल और अमल और नीयत ठीक नहीं जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक ना हो। तो हर चीज में कौल, अमल, नीयत, हर चीज में आप सल्लल्लाहु अलैहि वसल्लम का इत्तबा जरूरी है। फिर हज़रत शाह अब्दुल अजीज रहमतुल्लाह अलैह मुहद्दिस दहलवी लिखते हैं कि जिसने सुन्नत को हल्का समझा, उसके अदा करने में सुस्ती की, तो उसको फराइज से महरूमी की सजा मिलती है। तो इन सारे अक़वाल से पता चलता है कि वो ये बता गए कि इंसान सुन्नत को सिर्फ इस तक महदूद न करे कि ये नमाज और इबादत की सुन्नत है, रोजा रखना सुन्नत है, बल्कि उस वो डेली लाइफ की एक्टिविटीज में भी, रोजाना के मामूलात में भी इंसान देखे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया, कैसे जिंदगी गुजारी, कैसे सुबह उठते थे, कैसे उनकी रातें थीं, कैसे महफिलें थीं, कैसे तन्हाइयां थीं, कैसे लिबास पहनते थे, कैसी शक्ल सूरत थी, कैसे अखलाकियात थीं, कैसे लोगों से डील करते थे, कैसे बच्चों से मामला करते थे, कैसे बड़ों से मामला करते थे, कैसे बीवी से सलूक करते थे, कैसे हुकूमत करते थे, एक एक पहलू को देखना ये हमसे रिक्वायर्ड है। और ये जहन में रहे कि जो शख्स सुन्नत को हल्का समझता है या हल्का करके पेश करता है तो वो असलाफ के तरीके से हटा हुआ है। ये जहन में रहे कि दीन अगर हमने सीखना है तो हमें सहाबा रजी अल्लाह ताला अन्हम की जिंदगी को देखना होगा, और अगर हम उनकी जिंदगी को देखेंगे तब हमें पता चलेगा कि वो कैसे सुन्नतों में मर मिटने वाले थे। जितने सालहीन हिस्ट्री के अंदर गुजरे हैं, नेक साले लोग गुजरे हैं, तब ने सुन्नत की तबाह की, एक एक सुन्नत पे चले और तब उन्होंने इस अल्लाह के कुर्ब का ऊंचा मकाम पाया। तो सिंपल सी बात है कि जब इंसान नमाज पढ़ रहा होता है तो उसको हुक्म है कि बाजमान नमाज के अंदर अपने इमाम की इक्तदा करो, एक एक चीज उसके मुताबिक करो। तो इसी तरह हमारी जिंदगी के इमाम आप सल्लल्लाहु अलैहि वसल्लम हैं, तो हमें भी चाहिए कि एक एक चीज में उनकी इक्तदा करें। यही हमारी कामयाबी का जरिया है और यही हमारी कोशिश है कि हम आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को इन डिटेल देख लें और उसको जिंदगी में इम्प्लीमेंट कर लें ताकि हमारी जिंदगी सुन्नत के मुताबिक हो जाए, उसमें बरकत आ जाए, अल्लाह की मोहब्बत हमें मिल जाए। और अल्लाह की मोहब्बत जब मिल जाती है इंसान को तो हर चीज मिल जाती है। फिर इंसान को पता चलता है कि इंसान हकीकी सुकून क्या है, हकीकी दिल इस जिंदगी गुजारने की लज्जत क्या है, अल्लाह की मोहब्बत कैसी चीज है, कैसे इंसान को लुत्फ आता है उसकी मोहब्बत में, उसका कुर्ब उसको फील होता है। तो अल्लाह ताला से दुआ भी करें कि ये अल्लाह ताला हमें नसीब फरमा दे।